وإذا سمعوا ما أنزل إلى الرسول ترى أعينهم تفيض من الدمع مما عرفوا من الحق يقولون ربنا آمنا فاكتبنا مع الشاهدين وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين.
السلام عليكم ورحمة الله وبركاته. ساتما بارا نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم. ساتما پارہ سورۃ مائدہ کی آیت 83 سے شروع ہوتا ہے جس میں قرآن پاک کو سننے کے بعد آنکھوں سے آنسو نکلنے کی بات ہے. حقیقت یہ ہے کہ جس شخص کے دل میں ہدایت کی طلب ہوتی ہے, حق کی تلاش ہوتی ہے, جب وہ قرآن کو سنتا ہے تو اس کو ایسے ہی لگتا ہے جیسے کھویا ہوا بچہ مل جائے. یا بہت عرصے کے بعد آپ کسی رشتہ دار کو دیکھتے ہیں تو آپ کی آنکھوں میں آنسو آنے لگتے ہیں. اسی طرح ایک ایمان والا چاہے وقتی طور پہ ہدایت سے دور ہی کیوں نہ ہو, جو ہی وہ قرآن پاک کی آیات کو سنتا ہے تو اس کو ایسے ہی محسوس ہوتا ہے. ہم اپنا جائزہ لیں کہ قرآن سن کے روتے ہیں یا اپنے ذاتی غموں میں روتے ہیں. روتے تو بہت لوگ ہیں, لیکن کس بات پہ؟ کہ اللہ کی محبت میں یا دنیا کی محبت میں, یا جنت کو پانے کے لیے یا دنیا کو جنت بنانے کے لیے؟ اللہ تعالیٰ مجھے آپ کو صحیح معنوں میں قرآن کے ساتھ وہ تعلق دے دے کہ جب ہم اس کی ایک ایک آیت کو پڑھیں اور سنیں تو یہ ہمارے دل میں اتر جائے. اس کے بعد اسی بارے میں قسم کھا کر توڑنے کا کفارہ بھی ہے, اور وہ کیا ہے کہ 10 مسکینوں کو کھانا کھلایا جائے یا کپڑے پہنائے جائیں جیسا کہ خود کھایا جاتا ہے, یا ایک گردن کو آزاد کروا دینا, اور اگر یہ بھی ناممکن ہو تو پھر 3 روزوں کا رکھنا. دیکھیے, ایک لفظ ایکسٹرا بولنے سے اتنی سزا ہے تو پھر کل قیامت کے دن کیا ہوگا. پھر اس کے بعد شراب اور جوئے کی حرمت کے بارے میں حتمی آیت بھی اس میں موجود ہے, جس سے پتہ چلتا ہے کہ شراب اور جوا اور قسمت کے حال معلوم کرنا یہ صحت مند ذہنوں کی پیداوار نہیں ہے. سک مائنڈ ایسی چیزوں میں کھوتے ہیں. دیکھیے, جس انسان کے پاس اتنا تھوڑا وقت ہے زندگی کا, کیا وہ ان بیکار مشغلوں میں گزار دے گا؟ گھنٹوں صرف تاش کے پتے کھیلنے میں گزار دے گا اور ہوش سے بے ہوش ہونے کے لیے خود کو نشے میں ڈبو دے گا؟ تو سوچئے, کیا یہ اللہ کی دیوی نعمت یعنی زندگی کی ناشکری نہیں ہے؟ پھر اس کے بعد بہت پیارے طریقے سے ایسے لوگ جو ایسی غلط چیزوں میں آ چکے ہیں ان کو اس سے نکلنے کا طریقہ بتایا گیا. اور حقیقت ہے کہ کوئی انسان دنیا میں گناہوں میں جتنا آگے جا چکا ہوتا ہے اس کو اتنا ہی وہاں سے پلٹنے میں دیر لگتی ہے. آپ اس کو ایسے سمجھیے کہ ایک ہائی وے ہے اور اس پہ 4 گاڑیاں جا رہی ہیں. ایک بالکل فرسٹ لین میں ہے جدھر سے ایگزٹ لینا بہت آسان ہے, لیکن ایک چوتھی لین میں جا رہا ہے. اب اس کو ایگزٹ لینے کے لیے پہلے تیسرے, پھر دوسرے, پھر پہلے میں آنا پڑے گا. تو ہم سب کو چاہیے کہ ایسے لوگوں کو ضرور سہولت دیں, مہلت دیں, ان کے لیے دعا کریں, ان کے لیے راستہ بنائیں, ان کے لیے راستہ چھوڑیں تاکہ وہ جلدی سے دوسری لین میں آ جائیں. لیکن فتوے دے کر اور ان کی ہمتیں توڑ کر ان کو پھر گناہ کی زندگی میں ہی جینے کے لیے مجبور نہیں کرنا چاہیے. پھر اس کے بعد اللہ تعالیٰ نے یہ بتا دیا کہ من پسند عادات پر ہی آزمائش آتی ہے. شکار کھیلنا عربوں کی گھٹی میں بڑا ہوا تھا, اللہ نے اسی کی پکڑ دے دی. اور ساتھ ہی ساتھ اگر احرام کی حالت میں شکار کر لیا جائے تو اس کا کفارہ بھی دیا گیا. کیوں اتنی چھوٹی چھوٹی باتیں بتائیں اللہ نے؟ اس لیے کہ ہمیں ماننے کی عادت پڑے. وہ مالک ہے, وہ بادشاہ ہے, وہ قوانین بناتا ہے, میرا آپ کا کام ان کو ماننا ہے. پھر اسی پارے میں سی فوڈ یعنی سمندری جانور حلال ہے, اس کی دلیل بھی ہمیں ملتی ہے آیت نمبر 96 میں. اور ساتھ ہی ساتھ اللہ تعالیٰ نے آیت نمبر 100 میں بڑا خوبصورت اصول دیا کہ خبیث اور طیب پاک برابر نہیں ہے, چاہے خبیث بہت بھی ہو. دیکھیے, صاف ستھرا پانی چاہے 3 گھونٹ مل جائے وہ اس بھرے ہوئے گلاس سے بہتر ہے جس میں کیچڑ لگا ہو یا جس میں کوئی گندگی ہو. اسی طرح مال کو غلط طریقوں سے حاصل کرنا, چاہے اس میں بہت کثرت دکھتی ہے تو ایک صحت مند انسان کہے گا کہ مجھے حلال چاہیے چاہے تھوڑا, اور اللہ تعالیٰ پھر اس میں برکت بھی دے دیتے ہیں. پھر اسی طرح مکہ والوں کی کچھ بدعت کا تذکرہ کر کے دوبارہ باپ دادا کے نام پر غلط کاموں کو کرتے ہی جانا, اس کا رد کیا جا رہا ہے. حقیقت ہے کہ ہم دنیا میں ہر چیز میں آگے دیکھتے ہیں, آج کیا فیشن ہے, کون سا ٹرینڈ ہے. आईफोन का कौन सा मॉडल है, गाड़ी किस मॉडल की लेनी है, लेकिन क्यों दीन के नाम पे, रस्मों रिवाज के नाम पे हम पीछे देखते हैं। ख़ानदानी रस्मों का नाम ले लेकर हज़ारों लाखों लुटाते हैं, शिरकिया रस्में तक कर लेते हैं, सिर्फ ये कहकर कि मेरी सास ने भी किया था तो मुझे भी करना है। आयत नंबर 105 में कहा कि देखो, जब तुम खुद हिदायत पर रहना चाहोगे तो बहुत ज़्यादा हिदायत से दूर शख्स भी तुम्हें हिदायत से दूर नहीं कर सकता। ये उन सब के लिए जो दूसरों का नाम लेकर हिदायत से दूर रहते हैं कि मेरे शौहर पसंद नहीं करते, मेरी बीवी को अच्छा नहीं लगता, मेरे बच्चों को अच्छा नहीं लगता। जब आप मैं अच्छा रहना चाहेंगे तो बुरे से बुरा माहौल भी इंशाल्लाह हमारा कुछ नहीं बिगाड़ेगा, शर्त यह कि हम दूसरों को भी बुराइयों से रोकते रहें। फिर इसके बाद सफ़र के दौरान अगर मौत आ जाए, और सफ़र भी ऐसी जगह का हो कि जहाँ मुसलमान ना हो, तो क्या करना है। यह हमेशा ये एहसास दिलाती है कि अल्लाह का दीन वाकई हमारी ज़िंदगी के हर पहलू को कवर करता है, कि मौत मौत के बाद हमारी छोड़ी हुई चीज़ों को हिफाजत से उस जगह पे पहुंचाना, ये भी अल्लाह ताला ने कुरान में बयान कर दिया। चंद लम्हे के लिए सोचिए हम कितने खुशकिस्मत हैं। और अगर कुरान ना होता, अल्लाह की रहनुमाई ना होती, नबी सल्लल्लाहु अलैहि वसल्लम के फरामीन ना होते, तो हम भटक रहे होते, हमें तो ये तक ना पता होता कि हलाल क्या और हराम क्या है। तो इस शऊर से कहिए अल्हम्दुलिल्लाह। इसके बाद हज़रत ईसा और उनकी कौम के नाते से कुछ हिस्सा है सूरत मायदा में, जिसमें बुनियादी तौर पर उन्होंने भी मुतालबा किया था कि हम पे मनो सलवा की तरह कुछ उतरे, तो मायदा नाम के खाने की ख्वाहिश की थी। अब उतरा कि नहीं उतरा इसको तो छोड़ दीजिए, लेकिन हकीकत है कि मेरे आपके लिए भी तो एक मायदा ही है। ये ज़मीन एक बहुत बड़ा दस्तरखान है जो अल्लाह ने सजा दिया, और आसमान से भी रिस्क बरसता है ज़मीन पर। काम यह है कि हम इसको खाकर पाकर अल्लाह का शुक्र अदा करें, और साथ ही साथ फिर हम इस चीज़ की दुआ करें कि अल्लाह ज़िंदगी में भी हमें नेक सच्चे लोगों के साथ रखना और आखिरत में, क्योंकि सूरत के बिल्कुल आखिर में जो मैसेज दिया आयत 119 में, वो क्या, यौम यनफाउ सादिकीन सिदकुहुम, कि क़्यामत के सच्चे लोगों को उनका सच फ़ायदा देगा। तो अल्लाह ताला हमें सच पे लगा दे, हमारी ज़िंदगी से झूठ और फिक्शन को निकाल दे। उसके बाद सूरत अल अनाम है, बहुत सारी मदनी सूरतों के बाद एक मक्की सूरत, बहुत हल्की फुल्की, लेकिन हकीकत है कि मक्की सूरतें ही हैं जो दिल में अल्लाह की मोहब्बत, रसूल का मुकाम और मरने के बाद तुम्हारे साथ क्या होना है, इस एहसास को उजागर करती हैं। तो सूरत के शुरू में अंधेरों और उजालों की बात करके बता दिया कि तुम्हारे वजूद के दो हिस्से हैं, एक मादी वजूद है जो तुम मिट्टी से हासिल की हुई चीज़ों को खाकर बड़ा करते हो, इसकी ग़ज़ा ज़मीन से आती है, इसी में खो के रह जाते हैं, जितने ग्रोसरी स्टोर्स हैं, जितने खाने पीने की जगह, घर, किचन, रेस्टोरेंट्स, ये हमारे इस मादी वजूद को पालने के लिए हैं। लेकिन एक रूहानी वजूद भी है जो आपके मेरे अंदर है, रूह का मोती। आप देखिए कि आपको बहुत खूबसूरत गिफ्ट मिले और आप उसकी पैकिंग से इतने मुतासर हों कि आपके मैं इसको खोलूँगी नहीं, लेकिन जब थोड़ा सा तजस्सुस हो और आप आहिस्ता आहिस्ता करके उसकी रैप्स को खोलें और अंदर से एक बड़ी खूबसूरत सी रिंग मोती लगी हुई दिखी, अब क्या करते हैं, आप उस रिंग को पहन लेते हैं और थोड़े दिन में वो पैकिंग, रैपिंग पेपर सब उतर के गिर के इधर उधर चला जाता है। यही हाल मेरे इस जिस्म का है जो अल्लाह ने आपको मुझे दिया। अल्लाह ताला ने किसी को सफ़ेद रैपिंग पेपर दिया, किसी को डाक दिया, किसी को धब्बों वाला दे दिया, लेकिन मौत की सूरत में ये रैपिंग पेपर उतर जाता है और हम इसको कब्र में डंप करते हैं। असल चीज़ जो अल्लाह ताला लेगा मेरी आपकी, वो हमारी रूह है, हमारी रूहानी हालत, स्पिरिचुअलिटी, हमने अपनी रूह से क्या ली काम लिया। और इस रूह की ग़ज़ा कुरआन है। हर बंदे को अपने ही मुल्क का खाना अच्छा लगता है, रू चूँकि आसमान से आई तो इसको आसमान से ही उतरा हुआ ये कलाम प्यारा लगता है। इसीलिए कुरान सुनते वक्त जो दिल की हालत होती है वो ये है, जैसे आप परदेश में किसी दूर खड़ी जगह पे अपने हम वतन को देख लें तो आपको खुशी होगी। जिन मुल्कों में बहुत कम मुसलमान हैं वहाँ के लोग इस चीज़ का अंदाज़ा लगा सकते हैं। तो इस कुरान को सुनकर हकीकत में दोस्ती का एहसास होता है और ये हमारी रूह की ग़ज़ा है। फिर इसके बाद मक्का वालों की कुछ बातों का तذکرہ करते हैं, के दौरान हम सबको अल्लाह ताला ने एक बहुत खूबसूरत जुमला सिखा दिया आयत नंबर 15 में, कि जब कभी तुम्हें कोई मजबूर करे, गुनाह करो मेरी खुशी की खातिर, प्लीज़ फॉर माई सेक, मैं खुश हूँ, खुशी का मौका है, एक बच्चा, आखिरी बच्चा, बड़ा बच्चा। अब आज सब हम नहीं करना चाहते लेकिन हम मजबूर होते हैं, समझ नहीं आता क्या कहें। तो आयत 15 को नोट कर लीजिए, इन्नी अखाफ इन सई तो रब्बी अजाब यौम नज़ीम, ये जुमला बोल दीजिए कि मुझे इस बात से खौफ आता है कि मैं अपने रब की नाफरमानी करूं और मुझ पर बड़े दिन का अजाब आ जाए। और हकीकत है कि जिससे अल्लाह ने अजाब को हटा दिया उसी पर रहम किया। और उसके बाद आयत नंबर 17 में मुस्लिम बिलीव, जो आपको सबसे बेनियाज कर देगा, आपको जुर्रत देगा, आप कभी गलत बात किसी के प्रेशर में नहीं आएंगे, पीयर प्रेशर भी दूर हो जाएगा और सोसाइटी का बोझ भी उतरेगा, और वो क्या, वहीं यमसस्कल्लाहु बिदुर्रिन फला काशी फलहू इल्ला हुआ, कि अगर अल्लाह मुझे कोई ज़रर देना चाहे तो दुनिया की कोई ताकत मुझे उससे रोक नहीं सकती, और अगर अल्लाह मुझे कोई खैर देना चाहे तो कोई उससे रोक नहीं सकता। अल्लाह से दुआ है कि हमारा इस पर ईमान हो जाए। फिर इसके बाद क़यामत की कुछ झलकियों के तस्करे में अल्लाह ताला ने कुछ ऐसे लोगों का जिक्र किया जो ख़ुद भी अल्लाह की बात से रुकते हैं और दूसरों को भी रोक लेते हैं। और दुनिया के बारे में क्या कहते हैं, दुनिया की ज़िंदगी क्या है, इन ही अल्लाह हयात न दुनिया, कहते मौज करो मस्ती करो। आयत 29 में ये लफ्ज़ आप देख सकते हैं कि बस मज़ा करो मस्ती करो, क्या बोरिंग बातें, हर वक्त की बातें, ये हैं वो हैं। अगली आयतों में अल्लाह ने बता दिया कि ऐसे लोग हसरत करेंगे, या हसरत नला मा फरत नफीहा, कि सारी ज़िंदगी अल्लाह के हक़ में कमी करते रहे और वहाँ अफसोसनाक हालत होगी कि हम सारी ज़िंदगी अल्लाह के हक़ मारते रहे। और जो गुनाहों का बोझ था, यहमिलून औज़ारहुम अला ज़ुहूरिहिम, अपनी पुश्तों पर डाल डाल के फिरेंगे। और जिस दुनिया के धोखे में रहे उसकी हालत क्या है, अमल हयात तो दुनिया इल्ला लाइबुन वलहुन, खेल और तमाशा। हकीकत है ये दुनिया एक खेल से ज़्यादा नहीं है। वक्त के साथ साथ किरदार बदलते हैं, रंग रूप बदलता है, फिर कुछ चले जाते हैं कुछ आ जाते हैं एक स्टेज ड्रामे की तरह। असल बात के केवल दारुल आखिरत खैर, किन के लिए, लिल्लज़ीना यत्तकून, तो अल्लाह ताला मुझे आपको आखिरत की फ़िक्र लगा दे, हम तकवा के साथ जिए। फिर उसके बाद दीन हक पे अमल करने के रास्ते में जो मुश्किलात आती हैं उस पर सब्र की बात की गई, हत्ता के प्यारे नबी को कह दिया कि आप इनकी बातों पर गमज़दा ना हो, आप सब्र कीजिए, आपके साथ हमारी मदद आएगी। आयत 34 का मैसेज है ये कि अगर आप अपने माहौल में तब्दीली ला रहे हैं और लोग आपको बातें करते हैं, आपको दीन के नाम पे आपका मजाक उड़ाते हैं, तो आप फिक्र ना कीजिए, खैर ख्वाह रहिए, उनके बारे में गलत बातें ना करें, बल्कि उनसे उनके हक़ में अल्लाह ताला से दुआ करें। फिर इसके बाद अल्लाह ताला ने अपनी एक सुन्नत बयान की, बहुत खूबसूरत आयत है, और असल में यही इस बारे की आयत तदब्बुर भी है। आयत 44, फलम्मा नसूमा ज़ुक्किरु बिही फतहना अलैहिम अबवाब कुल्ली शयइन, बस जब वो भूल गए उस बात को जिसकी उनको नसीहत की गई थी, तो हम उन पर नेमतों के दरवाज़े खोल देते हैं। फिर जब वो खुश होने लगते हैं अल्लाह के दिए हुए पे, तो हम अचानक उनको पकड़ते हैं, फिर वो मायूस हो जाते हैं। ये है अल्लाह का कानून इमहाल। हमारा हाल क्या है कि किसी से खुश होते हैं उसको खूब नवाजते हैं, किसी से नाराज़ होते हैं ना जो दिया होता है वो भी मांगने लगते हैं वापस। अल्लाह ताला जब नाराज़ होते हैं ना तो दुनिया और देता है, क्यों, बिल्कुल उस माँ की तरह जो बच्चे को अपने से दूर करना चाहती है ना कि ज़रा इसको मसरूफ़ करूँ, ये मेरे पास बार बार ना आए, तो उसके सामने खिलौने रख देती है। अब बच्चा खुश हो रहा खिलौनों से, लेकिन असल में माँ ने उसको अपने से दूर किया। इसी तरह अल्लाह ताला हमें अपने से दूर करने के लिए फिर और खेल खिलौने देता है कि अब और खेलो और मौज करो। और जब गफलत की हद होती है तो फिर अचानक पकड़ता है, किसी मौत की सूरत में, किसी सदमे की सूरत में, किसी नुकसान की सूरत में, और फिर इंसान को होश आती है कि मैं अल्लाह से कितना दूर हो चुका था। फिर इसके बाद आप देखिए कि अल्लाह सुबहाना तला ने एक और बड़ी खूबसूरत बात की, और वो क्या है कि मुजरिमों का रास्ता मोमिनों से अलग हो चुका है। जीने के भी रास्ते दो हैं, मरने के बाद के भी दो रास्ते। दुनिया में कोई अल्लाह अल्लाह की मर्ज़ी से जीता है, अल्लाह को राज़ी करता है, और कोई फिर अल्लाह की नाराज़गी से। इसी तरह मरते या तो जन्नत है या जहन्नम। फिर इसके बाद आयत 59 में अल्लाह ताला के इल्म की वसअतों को बताया गया कि उसको तो एक पत्ते की भी खबर है, उसको तो छोटी छोटी बातों का पता है, कोई चीज़ उस दुनिया में जो होती है उसके इल्म से नहीं है। तो ये सोच के दुआ किया करें कि अल्लाह तुझे तो सब पता है, तो मेरे दिल में जो गुजरता है तो उसको भी जानता है, तो मेरी परेशानियों को दूर कर, मेरी बीमारियों को दूर कर। और इस तरह चुपके चुपके अपने अल्लाह से बातें करते करते शुक्रगुजार बंदे बन जाइए, फिर देखिए अल्लाह ताला आपको किस तरह से नवाजता है। फिर आयत नंबर 68 में अल्लाह ताला ने हमें एक बहुत खूबसूरत असूल दिया कि ऐसी महफिलें, ऐसी रौनकें, ऐसी पार्टियाँ जहाँ अल्लाह के दीन का मजाक उड़ाया जाए, चाहे दीन के नाम पर चाहे दुनिया के नाम पर, वहाँ मत बैठो, और अगर कभी बैठ जाओ तो याद आने पे फौरन वहाँ से उठ जाओ। क्योंकि आप देखिए कि इंसान को अपने अकीदे के इजहार में बहुत ज़्यादा जुरतमंद होना चाहिए। जब कोई आपकी खातिर अच्छा काम नहीं करता, जब कोई आपकी खातिर अच्छा काम नहीं करता, तो फिर आप उसकी खातिर गुनाह का काम क्यों करें, तो कभी भी मजबूर नहीं होना चाहिए। फिर उसके बाद आयत नंबर 71 में अल्लाह ताला ने एक ऐसे शख्स की बात कही कि जो हिदायत के रास्ते पर चलता चलता वहाँ से उतर गया, अब उसके साथी उसको बुलाते हैं, लेकिन याद रखिए अल्लाह ने एक ऐसा क्वालिटी कंट्रोल लगा दिया, जब तक पूरे दिल के साथ आप हिदायत के रास्ते पे नहीं रहेंगे आप कायम नहीं रह सकेंगे। तो लिहाजा ऐसे दोस्त ढूंढिए जो आपको मुझे वापस हिदायत के रास्ते पे ले जाएं, चाहे वक्ती तौर पे हमें उनकी बातें बुरी भी लगें। اس کے بعد حضرت ابراہیم علیہ السلام کا مشاہدہ حق کا سفر ہے جو مجھے آپ کو یہ سکھاتا ہے کہ آج بھی اگر کوئی کفر کے ماحول میں پیدا ہو جائے وہیں پلے بڑھے، لیکن اگر وہ اللہ سے تعلق جوڑے رکھے تو اللہ تعالیٰ اس کو بھٹکنے سے بچائے گا، اور اصل بات یہ ہے کہ کہیں رہ کر آپ کرتے کیا ہیں۔ پھر اس کے بعد آپ دیکھیے کہ حضرت ابراہیم علیہ السلام کا اپنے باپ اور قوم سے واضح طور پر اس بات کا اظہار کرنا کہ آپ کے غلط کاموں کو میں نہیں مانتا۔ ہم ایسی باتوں پہ کہتے ہیں دل ٹوٹ جائے گا، صلہ رحمی کا تقاضا ہے، خاندان کو جوڑو، تو حضرت ابراہیم کی اس بات پہ دل ٹوٹے کہ نہ ٹوٹے، لیکن اللہ نے اس بات کو پسند کیا اور کہا کہ ابراہیم نے میری خاطر دوسروں کو غلط اور صحیح بات کا فرق بتا دیا۔ پھر اسی طرح انبیاء کے قصوں کی باتیں کرتے کراتے وما قدر اللہ حق کا قدری آیت 91 میں ایک اصول دیا۔ آج بھی دیکھیے شرک سے لے کر چھوٹے چھوٹے گناہ تک صرف تب ہوتے ہیں جب ہمیں اللہ کی قدر نہیں رہتی، اور اللہ کی قدر کب نہیں ہوتی؟ جب اس کی دیوی نعمتوں کو ہم فار گرانٹیڈ لیتے ہیں، ہم اس کے اوپر غور و فکر نہیں کرتے، ان کو اپنا حق سمجھ لیتے ہیں۔ اور اس کے بعد آیت 92 میں اس کتاب کی خوبیاں بیان کی گئیں۔ اصل میں یہ برکتوں والی کتاب ہے، جس نے اس سے تعلق جوڑا اللہ نے اس کو بھی برکتیں دے دی۔ اور آیت 93-94 یہ بھی آیتیں اس بارے کی تدبر کی آیتیں ہیں کہ اس دنیا میں آئے تھے اکیلے، اکیلے جائیں گے۔ دنیا میں رہتے ہوئے لوگ غلط کام کرتے ہیں، اللہ کو ناراض کرتے ہیں، لیکن موت کتنی سخت ہوتی ہے، اس کا تذکرہ کر کے فرمایا وَلَقَدْ جِئْتُمُونَا فُرَادَى كَمَا خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ، آ گئے ناچ ہمارے پاس جیسے کہ دنیا میں بھیجا تھا تم کو تنہا، وَتَرَكْتُمَا خَوَّلْنَاكُمْ وَرَاءَ ظُهُورِكُمْ، اور وہ سب پیچھے چھوڑا ہے جو ہم نے تم کو دیا تھا۔ سچ بتائیے اس موت کی صورت میں ہمارے ساتھ کیا جاتا ہے؟ سفید کفن، اور کیا بس ختم۔ جو چار چیزیں جاتی ہیں میت کو چھوڑنے، وہ بھی واپس آ جاتی ہیں، میت گاڑی بھی صرف قبرستان تک رہے گی، اور رشتہ دار بھی ہمیں اپنے ہاتھوں سے ڈال کر باہر آ جائیں گے۔ اللہ تعالیٰ آج ہی ہماری آنکھیں کھول دیں، اور اس کے بعد پپارے کے آخر میں پھلوں کے پکنے کو ایمان کے پکنے سے جوڑ دیا گیا کہ جس طرح پھل دھیرے دھیرے پکتا ہے، اسی طرح ایمان بھی تھوڑے سے زیادہ ہوتا ہے، اور جب ایمان بڑھتا ہے تو اس کے بعد پھر انسان کبھی سوچ بھی نہیں سکتا کہ اپنے رب کو ناراض کرے۔ اور آخری آیت 110 اللہ تعالیٰ کی سنت ہے کہ جب لوگ ایک بار ہدایت کے راستے کو چھوڑتے ہیں جانتے بوجھتے، غصے کے مارے یا خود کو بڑا سمجھتے ہوئے، تو دوبارہ پھر ہم ان کو کم ہی موقع دیتے ہیں کہ وہ آئیں۔ تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمارے لیے ان ساری باتوں کو آسان کرے۔ پورے پارے میں عمل کی بے شمار باتیں تھیں، جس میں ہمارے لیے غور و فکر کا موقع بھی ہے، دین کے معاملے میں بحثوں میں نہیں پڑنا، کائنات پہ غور و فکر کرنا ہے، اسی طرح سے احرام کی حالت میں کوئی ایسی سرگرمی نہیں کرنی جس سے ہمارا خشوع خضوع ختم ہو جائے، اور ساتھ ساتھ اپنا جائزہ بھی لینا ہے کہ کیا میں اللہ تعالیٰ کے دین پر غور و فکر کرتی ہوں، سچے لوگوں کا ساتھ دینا ہے، اور اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق عطا فرمائے۔ پارہ نمبر 7 کی آیت تدبر ہے، سورۃ الانعام آیت نمبر 31 سے اگلی آیتیں۔ قد خسر الذین کذبوا بلقاء اللہ حتی اذا جاتهم الساعۃ بغتہ، بے شک خسارہ پایا ان لوگوں نے جنہوں نے اللہ سے ملاقات کو جھٹلایا، یہاں تک کہ جب ان کے پاس اچانک قیامت آ گئی، وہ کہیں گے ہائے افسوس ہم پر جو ہم نے کمی بیشی کی اس میں، وہم یحملون اوزارہم علی ظہورہم، اور اپنے بوجھ اپنی کمروں پر اٹھائیں گے، اور کتنا ہی برا ہے جو وہ بوجھ اٹھائیں گے، اور دنیا کی زندگی کھیل اور تماشے کے سوا کچھ نہیں، اور آخرت کا گھر بہتر ہے ان لوگوں کے لیے جنہوں نے تقوی اختیار کیا، کیا پس تم نہیں عقل رکھتے؟ دیکھا جائے تو یہ آیت ہم سب کی توجہ چاہتی ہے، کیا ہم اللہ کی ملاقات کو جھٹلاتے ہیں قول سے، عمل سے یا فعل سے؟ کیا قیامت کی گھڑی کو آتا دیکھ کر یا موت کو آتا دیکھ کر ہم حسرت کریں گے؟ کیا ہم تیار ہیں اپنے گناہوں کے بوجھ اپنی کمروں پہ لادنے کے لیے؟ اور کیا دنیا کی حقیقت سمجھ آ گئی؟ اللہ تعالی ہمیں تقوی کے ساتھ جینے والا بنا دے، آمین۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔